بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے جنوبی بیروت کے علاقے داہیہ میں دہشت گردانہ بم دھماکہ، اس دھماکے کے محرکات اور پس پردہ عوامل. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جناب، یقیناً آپ نے خبروں میں ملاحظہ فرمایا ہوگا کہ گزشتہ جمعرات کو جنوبی بیروت کے الضاحیہ علاقے میں ایک انتہائی خطرناک اور ہولناک دہشت گردانہ بم دھماکہ ہوا، جس میں کم از کم 22 یا 30 کے قریب لوگ مارے گئے اور دسیوں کی تعداد میں زخمی ہوئے. یہ وہ علاقہ تھا جہاں لوگ عام طور پر شام کے وقت اپنی خریداری کے لیے نکلتے ہیں. مرنے والوں میں زیادہ تر بچے، خواتین اور عام، یعنی سبھی عام شہری تھے، لیکن زیادہ تر بچے اور خواتین تھے. سوال یہ پیدا ہوتا ہے کہ ایک ایسے علاقے کو نشانہ بنایا جانا جہاں صرف عام شہری رہتے ہوں، جہاں بچے اور خواتین ضروریات زندگی کی خریداری کے لیے نکلے ہوں، اور ان کا خون بہانا، اس کے پیچھے کیا مقصد ہو سکتا ہے اور اس کے کیا محرکات ہو سکتے ہیں. اور دلچسپ بات یہ ہے دہشت گردوں کی نظر میں کہ انہوں نے یہ دھماکہ اس وقت کیا جب لبنان کے عوام غاصب صیونی حکومت کے خلاف، لبنانی عوام اپنا جشن فتح یا جشن فتح کی سالگرہ منا رہے تھے. آپ کو یاد ہوگا کہ 2006 میں 14 اگست کو اسلامی مزاحمتی تحریک، یعنی لبنان کے عوام کی اسلامی مزاحمتی تحریک، غاصب صیونی حکومت کے خلاف کامیابی سے ہمکنار ہوئی تھی، اور اس نے 33 روز تک غاصب اسرائیلیوں کے مقابلے میں استقامت اور مظاہرہ کرنے کے بعد اس کے دانت کھٹے کیے اور اسے ذلت آمیز شکست سے دوچار کیا. ظاہر ہے کہ یہ ایک ایسا تلخ ترین حادثہ اور واقعہ تھا صیونی حکومت کے لیے جو ابھی تک وہ بھلا نہیں پائی، اور جس دن لبنان کے عوام اپنا جشن فتح منا رہے تھے اسی دن یہ دھماکہ کیا گیا. تو کیا اس طرح کے دھماکے سے لبنانی عوام کے عزم و حوصلے اور خاص طور پر مزاحمتی قوتوں کے حوصلوں کو پست کیا جا سکے گا؟ یا زاہیہ کے علاقے میں یہ دھماکہ کیوں ہوا، اور ایک ایسے وقت جب انہی دنوں عراق اور شام میں بھی اسی قسم کے کار بم دھماکے اور دہشت گردانہ بم دھماکوں میں شدت آ گئی ہے؟ اگرچہ اس دھماکے کی ذمہ داری جبہت النصرہ، جو شام میں سرگرم دہشت گرد گروہ، اس نے قبول کی ہے، لیکن ظاہر ہے کہ اس کے پیچھے صرف وہی گروہ نہیں بلکہ بہت سی قوتیں اور بہت سے عوامل دخیل ہیں. اس صورتحال کا ہم جائزہ لیں گے اپنے آج کے اس پروگرام میں، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں. یہ ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی ہے، اور اب ہم آتے ہیں اپنے اس موضوع پر مہمانوں سے گفتگو کی جانب. اور اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے عالمی امور کے ماہر جناب ساجد رضوی صاحب کو. ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے بین الاقوامی معاملات کے تجزیہ نگار جناب قیصر امام صاحب، اور ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سینئر اور سرکردہ صحافی شکیل شمسی صاحب. لیکن گفتگو کا آغاز کرتے ہیں یہاں تہران میں موجود اسٹوڈیو میں جناب ساجد رضوی صاحب سے. السلام علیکم جناب.
وعلیکم السلام.
ساجد رضوی صاحب، جب بات ہو رہی ہے بم دھماکے کی بیروت کی، تو ظاہر ہے سب سے پہلا سوال یہی ذہن میں آتا ہے کہ اس دھماکے کے مقاصد اور اس کے محرکات کیا ہیں؟
بسم اللہ الرحمن الرحیم. جیسا کہ آپ کی رپورٹ میں بھی بتایا گیا اور آپ نے بھی اپنی گفتگو میں جو ہے اشارہ کیا لبنان کے حالات کی طرف، اور علاقے میں جو صورتحال درپیش ہے، اور مسلم دنیا جس سے پنجے اپنے نرم کر رہی ہے، اور مشکلات اور مسائل کا اس وقت اس خطے کو جو سامنا ہے، اس تناظر میں اگر دیکھا جائے تو ہم یہ کہہ سکتے ہیں کہ اس کے پس پردہ بنیادی محرکات میں سے ایک محرک یہ ہو سکتا ہے کہ یہ اس علاقے کا جو انتخاب کیا گیا، وہ جیسا کہ رپورٹ میں بھی کہا گیا کہ یہ یہاں پر حزب اللہ کا یہ علاقہ ہے، جبکہ حزب اللہ کا یہاں کوئی دفتر وغیرہ نہیں ہے، اور ایسا کوئی وہاں پر حزب اللہ کا کوئی مرکز بھی قائم نہیں ہے، یا ثقافتی مرکز ہو یا کوئی ایسا سیاسی کہ جس کو نشانہ بنایا گیا. یہ ایک تقریباً وہ علاقہ ہے کہ جہاں عام بازار ہے اور لوگ کثرت سے جو ہیں وہ یہاں پر آتے ہیں، پر ہجوم اور پر رفت و آمد جو ہے وہ یہ شاہراہ ہے، اور اسی لیے اس کا انتخاب کیا گیا. رہی یہ بات کہ حزب اللہ کے حمایتی یا حزب اللہ کا علاقہ تقریباً میں یہ کہہ سکتا ہوں کہ جو حزب اللہ کے مخالف نہیں ہیں وہ سب کے سب حزب اللہ کے حامی ہیں لبنان میں، اور سبھی منا علاقے جو ہیں وہاں پر حزب اللہ کے چاہنے والے اور حزب اللہ کو سپورٹ کرنے والے موجود ہیں. اور اس دھماکے کا ایک شاید مقصد یہ ہو سکتا ہے کہ لوگوں کو جو ہے وہ حزب اللہ سے دور کیا جائے، اس کی وجہ یہ ہے کہ حزب اللہ کے لوگوں کو تاکہ حزب اللہ کے حوالے سے یہ کہا جا سکے کہ وہ لوگوں کو جس طرح لوگ اسے سپورٹ کر رہے ہیں, لوگوں کی حمایت اسے حاصل ہے, اس طرح وہ لوگوں کو تحفظ فراہم کرنے میں ناکام ہے یا لوگوں کی حفاظت نہیں کر پا رہی ہے, یا ان کی وجہ سے جو ہے یہ بم دھماکہ جو ہے ہوا ہے اور اتنی بڑی تعداد میں لوگوں کو جانی یا مالی نقصان اٹھانا پڑا ہے. دوسری صورتحال جو ہے وہ یہ ہے کہ شام میں جو ہے پیدر پہ شکستیں کھانے کے بعد جو دہشت گرد تنظیمیں ہیں, البتہ دہشت گرد تنظیمیں وہی نپی تلی تنظیم ہیں کہ جن کے ماضی میں امریکہ کے ساتھ تعلقات رہے ہیں جہادی حوالوں سے, چاہے وہ افغانستان کے حوالے سے ہو یا دیگر ممالک میں, وہاں وہ تنظیمیں جو ہیں سرگرم ہیں, انہی کے افراد جو ہیں فعال ہیں, ان کے سی آئی اے کے ساتھ بھی قریبی ارتباطات ہیں اور علاقے کی رجعت پسند حکومتوں کے ساتھ بھی, اور انہی کے ایما پر جو ہے وہ یہ کام کیے جا رہے ہیں. اور حزب اللہ چونکہ اس وقت سب سے بڑی رکاوٹ جو ہے وہ بنی ہوئی ہے اس پورے خطے میں امریکہ کے مفادات اور صہیونی مفادات کے لیے, اس وجہ سے وہ حزب اللہ کو ختم کرنے کے لیے اور شام اور حزب اللہ کے درمیان خلیج حائل کرنے کے لیے اور حزب اللہ کو سیاسی میدان سے ہٹانے کے لیے جو وہ اس قسم کے اقدامات کرنے کی کوشش کر رہے ہیں, لیکن اس کا کوئی خاطر خواہ نتیجہ برآمد نہیں ہوگا. اور خود سید حسن نصر اللہ کے بیان کو بھی اگر لے لیا جائے اور خود وہاں کے عوام نے اگلے دن اس چیز کو سمجھتے ہوئے جو مظاہرے کیے ہیں سید حسن نصر اللہ کی حمایت میں, اس سے بھی یہ بات واضح ہو گئی کہ دشمنوں کی یہ سازش جو ہے وہ کامیابی سے ہمکنار نہیں ہوگی, کیونکہ یہ وہی دشمن ہے کہ جن کا نہ شیعوں سے کوئی تعلق ہے نہ سنیوں سے, نہ یہ لبنان کے حامی ہیں نہ شام کے, بلکہ یہ بیرونی ایجنٹ ہیں اور ایجنٹ کے طور پر جو ہے اب تک کام کر رہے ہیں. اس سے پہلے کئی عیسائی مقامات پر اور بعض سنی علاقوں میں بھی جو ہے اس قسم کی کارروائیاں کی جا چکی ہیں, اور اگر یہ توقع رکھی جائے کہ حزب اللہ والے یا حزب اللہ کے حامی افراد جو ہیں اس جوابی کارروائی کے طور پر جو ہے کہیں اور اس قسم کا اقدام کریں گے, تو یہ ان کی خام خیالی ہے.
جی اب چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں, جیسا کہ ہم نے عرض کیا کہ ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب. السلام علیکم جناب.
وعلیکم السلام علی عباس صاحب.
شکریہ شمسی صاحب. حسن نصر اللہ صاحب نے اپنے دو روز قبل کے خطاب میں کہا کہ یہ جو دھماکہ کیا گیا تو ظاہر ہے کہ سب سے بڑا ہمارا دشمن اسرائیل ہے, انہوں نے کہا, اور انگشت اتہام سب سے پہلے تو اسی کی جانب اٹھتی ہے, لیکن اس طرح کا جو بم دھماکہ ہوا ہے بیروت کے زاہیہ علاقے میں, اس میں تکفیری گروہوں کا ہاتھ زیادہ امکان ہے کہ ہو سکتا ہے, اور یہ لوگ چونکہ شام میں شکست کھا رہے ہیں اور القصیر جیسا اسٹریٹجک شہر ان کے ہاتھوں سے نکلا ہے جس میں حزب اللہ کا بڑا ہاتھ تھا, تو ان کا ہاتھ ہو سکتا ہے, اور اس کا ایک بڑا مقصد بقول حسن نصر اللہ صاحب کے کہ شام میں بھی شیعہ اور سنی منافرت پھیلانا اور فرقہ واریت کو ہوا دینا ہے, اور اسی لیے بم دھماکہ ایک ایسے علاقے میں کیا گیا جہاں اکثریتی شیعہ آبادی تھی. ظاہر ہے ان کا یہ بیان کسی ٹھوس تجزیے سے کم نہیں, اور ایک طرح سے یہ خبر وہ دے رہے ہیں, آپ کیا تبصرہ کرنا چاہیں گے ان کی اس خبر پر؟
دیکھیں میرے خیال میں یہ جو کچھ وہاں پر ہوا ہے, 14 اگست کو اسرائیل کے کانوائے نے مداخلت کی تھی جنوبی لبنان میں, اور اس کے اوپر مجاہدوں نے, حزب اللہ کے مجاہدوں نے فائرنگ کی تھی اور 4 زخمی ہو گئے تھے جو اسرائیلی سپاہی تھے.
جی
یہ چیز تھی جس کو حکومت لبنان نے بھی بات مانی ہے کہ یہ انٹروژن تھا, وہ لوگوں نے مداخلت کی تھی اسرائیل نے اور اس کا جواب دیا حزب اللہ نے اور ان کو پسپائی پر مجبور کیا. اس کا انتقام لینے کے لیے اسرائیل نے جو اپنے دہشت گرد ہیں ان کو لگایا, اور دو چیزیں تھیں اس کے پیچھے, ایک تو انتقام اس واقعے کا لینا تھا, اور چونکہ وہ انتقام حزب اللہ سے نہیں لے سکتے تھے, شہریوں سے لے سکتے تھے, تو انہی نے اپنے جو تکفیری ایجنٹ ہیں ان کو مامور کیا اور انہوں نے وہاں پر ایک ایسی جگہ پر بم نصب کیا جو ریزیڈینشیل علاقہ اور بزنس کا علاقہ ہے. ظاہر بات ہے وہ دیکھنے سے پتہ چل رہا تھا کہ وہ کوئی ایسا علاقہ نہیں جہاں پر سیاسی سرگرمیاں ہوں. تو یہ باقاعدہ ایک اسٹریٹجی تھی, پہلی اسٹریٹجی یہ تھی کہ اس حملے کا انتقام لیا جائے جو ایک دن پہلے ہوا تھا, اور دوسری اسٹریٹجی یہ تھی کہ 16 اگست کو جو 33 دن کی جنگ تھی 7 سال پہلے کی, اس کے جشن منایا جانے والا تھا پورے جنوبی لبنان میں, تو اس پر بھی اثر انداز ہونے کے لیے کہ وہاں کے لوگ ڈر جائیں نہ نکلیں, تاکہ یہ کہنے کو ملے کہ حزب اللہ کی حمایت کم ہو گئی ہے اور حزب اللہ کا ماننے والے نہیں, تو یہ ایک بہت سوچی سمجھی اسٹریٹجی تھی اسرائیل کی. اور تکفیری اس وقت اسرائیل کے لیے کام کر رہے ہیں, اس میں اب کوئی شبہ رہ نہیں گیا ہے, ہر آدمی کو معلوم ہے کہ وہ کس طریقے سے کام کر رہے ہیں اور ان کے لیے کس طریقے سے ایجنٹوں کا. ابھی فلوریڈا کے ایک امریکن जर्नलिस्ट ने ही बात कही है कि बाकायदा तौर पर इनकी अमरीका परवरिश कर रहा है और इनको महीने में अलकायदा और जो तकफीरी गिरोह है उनके लोगों को पैसे दिए जा रहे हैं। तो ये इसराइल और अमरीका की जानिब से मिलकर इस तरीके के गिरोहों को लगाया जा रहा है। इससे दो मकसद हल हो जाते हैं उनके, एक तो ये कि लोगों की हलाकतें होती हैं, बेगुनाहों की हलाकतें, और उनको सुकून मिलता है बेगुनाहों को देखकर कि बेगुनाह हलाक हो रहे हैं। दूसरी चीज ये है कि वो चाहते हैं कि इसको मसलकी जंग का नाम दें, मसलकी इख्तलाफ फैलाने की कोशिश करें, जिसमें अभी तक तो कामयाब नहीं हुए। उन्होंने बहुत कोशिश की है और बहुत बार वो कहते रहे, लेकिन अल्लाह की तरफ से कोई ऐसा निजाम हो जाता है कि जब वो कुछ कोशिश करते हैं तो दूसरी तरफ किसी और मुल्क में एक और हंगामा खड़ा हो जाता है और वही ताकतें जो कल हिजबुल्लाह के खिलाफ बोल रही होती हैं आज वो लोग हाय इसराइल के नारे लगाने लगते हैं। तो ये है कि हक परस्तों के साथ कोई ताकत तो है जो उनका मदद कर रही है और पूरी तरीके से उनका साथ दे रही है। अल्लाह का शुक्र है कि आप देखिए कि इस वक्त इसराइल के मंसूबे किस तरीके से सामने आए, और इसराइल पर जजीरा नुमा सिनाई से किसी ने रॉकेट दागा, ये भी कुछ सोच सकता था कि अभी जजीरा नुमा सिनाई से इसराइल पर रॉकेट फेंका जाएगा। ये हालात खुद पैदा हो रहे हैं और सब जानते हैं कि इस्लाम दुश्मन ताकतें कौन है और वो क्या चाहती हैं। आम मुसलमान अच्छी तरीके से जानता है, इसीलिए शाम के मुफ्ती आजम ने अपनी भरपूर हिमायत जारी रखी है बशारुल असद के लिए, और यही उनकी वजह से भी और खुद हिजबुल्लाह की वजह से, क्योंकि हिजबुल्लाह जो है वो फिरकावारियत पर यकीन नहीं रखती है। हिजबुल्लाह फिरकावाराना फसाद उसके ऊपर नहीं लड़ाई लड़ रही है, वो तो एक ऐसी लड़ाई लड़ रही है कि जो इसराइल ने उस पर थोपी है, जो शाम पर इसराइल ने और अमरीका ने मिलकर थोपी है, इसकी वजह से उसको इंटरवीन करना पड़ रहा वहां। तो ये बहरहाल कोशिशें उनकी तरफ से जारी हैं और इस कोशिश को रोकने के लिए वो तरह तरह की काम कर रहे हैं। इसराइली जो हैं वो कभी बम ब्लास्ट कर रहे हैं, कभी हमले कर रहे हैं, लेकिन नतीजा जो इंशाल्लाह निकलेगा वो हक में निकलेगा, हक परस्तों के
इंशाल्लाह। चलते हैं अब लंदन स्टूडियो जहां पर मौजूद हैं कैसर इमाम साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
कैसर इमाम साहब, हसन नसरुल्लाह साहब ने जो हिजबुल्लाह के सेक्रेटरी जनरल हैं उन्होंने अपने खिताब में दुरुस्त कबल वाजे तौर पर कहा कि इस तरह का बम धमाका जो जनूबी बैरूत में किया गया, और इससे पहले के बाद धमाके बेरुल आदल और दीगर इलाकों में, हत्ता खुद जनूबी बैरूत के जाहिया के इलाके में कुछ हफ्ते पहले किए गए थे, इसका मकसद लबनान में फिरकावारियत और मुनाफरत को हवा देना है। लेकिन लबनान के अवाम इस बात को अच्छी तरह जानते हैं कि हिजबुल्लाह एक ऐसी वाहिद तंजीम है जो लबनान के एक एक फर्द की हामी और उसके हक में मेहरबान और उसके साथ जज्बाती ताल्लुक रखती है। तो ये हसन नसरुल्लाह साहब का बयान है, और क्या हकीकत भी यही है? बैरूनी दुनिया में लोग इसी बात को तस्लीम करते हैं, जैसा कि हमारे साई साहब ने कहा कि लबनान का एक एक बच्चा, चाहे वो ईसाई हो, चाहे वो सुन्नी हो, चाहे वो शिया हो, हर एक हिजबुल्लाह को अपनी जमात समझता है। मेरा ख्याल आवाज आप तक नहीं पहुंच पा रही है। सही साहब, मैं आपसे पूछना चाहूंगा।
हेलो
जी, आवाज पहुंच रही है आप तक?
हेलो जी, जी पहुंच गई।
मेरा सवाल आपने सुना?
जी हाँ, मैंने सुना है
जी।
देखिए, जहां तक ताल्लुक है इस धमाके का, खुद हसन नसरुल्लाह साहब ने जो बात कही है वो बड़ी वाजह है कि इस धमाके का निशाना कोई खास फिरका या कोई खास पार्टी नहीं बनी, बल्कि आम लोग, ख्वातीन और बच्चे और आम बिल्कुल शहरी जो थे वो इसका निशाना बने। और वो शहरी ये समझते हैं कि जिन इलाकों में हिजबुल्लाह का असर रसूख ज्यादा है वहां के आम शहरी जो हैं वो निस्बतन ज्यादा महफूज हैं। और ये बात भी तय हो चुकी है कि ये धमाका जो है बज़ाहर शाम के लोगों ने किया था। और इस सिलसिले में जो लबनान के वजीर दिफा ने जो बात कही थी, जी हाँ, लबनान के वजीर दिफा ने यहां तक ये बात कही थी कि शाम के कुछ लोग जो हैं वो इस धमाके के सिलसिले में गिरफ्तार भी किए गए हैं। लेकिन ये बात कि वो शाम ने की है, असल में इसका महवर जो है ना वो तो वही है, एक दुनिया की पार्टी है इसराइल जो चाहती है कि मिडिल ईस्ट के हर मुल्क में तसल्लत उसका हो, बातें उसकी सुनी जाएं, लीडरशिप उसकी हो और बाकी सारे लोग जो हैं वो उसके मातहत रहें, वो उसके जेर तसल्लत रहें। तो ये लेकिन उनका तरीकेकार जो है वो ये है कि वो खुद कभी मैदान में नहीं आते, बल्कि वो मुख्तलिफ तरह के एजेंट तलाश कर रहे हैं। और आजकल उनको ना सिर्फ मगरबी ताकतें बल्कि बहुत सी अरब रियासतें भी उनको एजेंट के तौर पर मिल चुकी हैं और वो सब की सब मिलकर शाम में भी काम कर रही हैं और अब शाम से वो फैलाना चाहती हैं बात को लबनान तक, ताकि लबनान में हिजबुल्ला का असर सूख जो है वो खत्म किया जा सके। मैं समझता हूं कि वो अपने इरादों में इसलिए कामयाब नहीं हो सकते कि हिजबुल्ला की स्ट्रेटजी ये नहीं है। खुद नसरुल्ला साहब ने जो बात कही है कि अगर जरूरत पड़ी तो शाम में वो मुदाखलत करेंगे और अगर और जरूरत पड़ी तो वो खुद भी वहां जाएंगे। मैं समझता हूं कि ये बात जो है ये अब तय कर देती है इस बात को कि शाम में इन लोगों की दाल अब गलने वाली नहीं है और मैं समझता हूं कि अब इनको इस मामले से हाथ खींच लेना ही इनके लिए बेहतर होगा, वरना इनको नुकसान ज्यादा होगा।
बहुत शुक्रिया, मैं फिर आ जाऊंगा। सही साहब, सनतुल्ला साहब ने कहा कि हम लबनान के हर फर्द के लिए उसके हामी हैं और हर एक शख्स से हमारे ताल्लुकात जो हैं वो इंतहाई मेहरबानी के उसूलों पर उस्तवार हैं, इंतहाई जज्बाती हैं और मेहरबाना ताल्लुकात हैं। आपने भी अपनी गुफ्तगू में कहा कि हर शख्स हिजबुल्लाह को अपनी जमात समझता है, ऐसा क्यों? एक सवाल। और दूसरा सवाल ये, मैं ये भी पूछना चाहूँगा कि ये जो धमाका किया गया, क्यों इसी दिन का इंतखाब किया गया जिस दिन हिजबुल्लाह को फतह हुई थी इसराइल के खिलाफ?
देखें, ये दोनों सवाल जो हैं उनके जवाब जो हैं बिल्कुल वाज़े हैं कि एक तरफ तो वो हिजबुल्लाह को और उनके चाहने वालों के दरमियान जो है वो दूरी इख्तियार करना जो है उनका मकसूद है और आज़म रखते हैं कि वो किसी तरीके से ये फासला उनके दरमियान ईजाद हो और लोग जो हैं वो इन धमाकों को हिजबुल्लाह की हिमायत या उसका नतीजा समझ बैठें और हिजबुल्लाह से दूर होने की कोशिश करें। दूसरी चीज़ ये कि इस दिन का इंतखाब क्यों किया? इस दिन का इंतखाब जाहिर सी बात है कि जैसा कि आपने अपने गुफ्तगू में भी कहा कि इसराइल जो है वो पे दर पे हिजबुल्लाह के हाथों शिकस्तें खाता रहा है और वो बदला लेना चाहता है, वो इंतकाम लेना चाहता है और ना सिर्फ इसराइल बल्कि इसराइल की हामी कुव्वतें जो खुद उनके एजेंट के तौर पर काम कर रहे हैं। मैं खुलकर नाम लेना चाहूँगा जैसे कुवैत, कतर और सऊदी अरब या तुर्की इस वक्त जो है वो इस इलाके में जो है वो भरपूर तरीके से सेहूनी मफादात के लिए जो है वो मैदान में उतरे हुए हैं और कब कहीं वो जमहूरियत का नाम लेते हैं, कहीं वो मजहब का नाम लेते हैं, कहीं वो इस्लाम की हिमायत पर उतर आते हैं। और तजाद आप देखिए कि एक तरफ जो है वो शाम में जमहूरियत की बातें कर रहे हैं और जो ही फौज जो है वो मोहम्मद मुर्सी की हुकूमत का तख्ता पलटती है सऊदी अरब की जानिब से जो है वो उसको तहनीत का पैगाम भेजा जाता है, फौजी हुकूमत की हिमायत करते हैं और कई और अरब ममालिक की जानिब से जो है वो अरबों डॉलर की जो है वो फौजी हुकूमत को इमदाद पहुंचा दी जाती है और उनके हर इकदाम की जो है ताईद और तशवीक की जा रही है और जायज़ करार दिया जा रहा है, शरी तौर पर जो है उनकी जिम्मे फौजी इकदाम को जो है वो शरी करार दिया जा रहा है सऊदी अरब की तरफ से। तो ये खुले तजादात हैं, मफादात की इनकी जंग है और इसके इसकी सारी बाजगश जो है वो अमेरिका और इसराइल की तरफ जाती है, मैं ये कहूँगा। और इस रही ये बात, आपने जो बात की कि हिजबुल्लाह का ये कहना है कि वो एक एक फर्द को लुबनान के, इसके बरक्स भी सूरत हाल है। लुबनान का एक एक शख्स हिजबुल्लाह को जो है वो जैसे कि मैंने बात कहा कि अपनी तंजीम समझता है हिजबुल्लाह के सरबरा से, वो वालहाना लगाव लगता है इसलिए कि अगर हिजबुल्लाह के पिछले 30 वर्षों का जो अगर रोल देखा जाए, किरदार देखा जाए कि जो जुनूबी लुबनान में, जो बैरूत में और बैरूत की आज़ादी के लिए, जो बैरूत में खासतौर पर कि जो सन 83-84 तक जल रहा था, आपसी लड़ाइयों में खाना जंगी का शिकार था और जुनूबी लुबनान के पूरे खित्ते पर जो है, पूरी पट्टी पर जो इसराइल काबिज था, जगह जगह उसकी फौजी चौकियां थी कि हत्ता खुद लुबनानी शहरी जो हैं मजबूर थे कि एक इलाके से दूसरे इलाके में जाने के लिए वो उन चौकियों से गुजर के जाएं और तलाशी दें और उनकी परमिशन इसराइली दें कि वो किस इलाके में जा रहे हैं, किस शहर में जा रहे हैं। हिजबुल्लाह ने जो है वो ये काम वहाँ पर कर दिखाया और इसराइल को जो उसकी सरहदें हैं लुबनान की उससे पीछे धकेल दिया और जो बाज़ इलाकों पर जो काबिज़ था, जिसको वो जोलान का इलाका कहता है, ये शाम का इलाका कह के वहाँ उन इलाकों से भी जो लुबनान की मिल्कियत हैं या लुबनान के हिस्सा समझे जाते हैं लुबनानी सरजमीन का, वहाँ से भी जो है हिजबुल्लाह ने उनको पीछे धकेला। तो ये सारी चीज़ें हैं, लुबनानी वहाँ अच्छी तरह देख रहे हैं। उसके बाद खुद लुबनान का, लुबनान में जो हिजबुल्लाह का किरदार है वो कोई फौजी तंजीम या मुसल्ला तंजीम का नहीं है, वो एक सियासी तंजीम भी है, वो एक सकाफती तंजीम भी है, वो इल्मी तंजीम भी है। यानी अगर आप लुबनान के जोग्राफी में जाके देखें और खासतौर पर जुनूबी लुबनान का इलाका जो बिल्कुल पसमानदा रखा गया था इस्तेमार के ज़माने से और अब तक, वहाँ पर जो उन्होंने तरक्याती काम किए हैं, वहाँ जो उन्होंने जो इल्मी प्रोजेक्ट शुरू किए हैं, वहाँ जो उन्होंने लोगों को सहूलतें फराहम की और रिफाही इम्कानात फराहम कर रहा है हिजबुल्लाह, वो इस चीज़ का बायस बना है कि लोग जो हैं उसको दिल से चाहें और उसके लिए अपने सब कुछ निछावर करने के लिए तैयार हैं।
जी, شکیل شمسی صاحب، ابھی آپ نے اپنے گفتگو میں ایک واقعے کی طرف اشارہ کیا کہ ابھی 14 یا 15 اگست کو اسرائیلی فوجی لبنان کی حدود میں داخل ہوئے، اسی واقعے کی طرف اشارہ کرتے ہوئے حسن نصر اللہ صاحب نے کہا کہ ان فوجیوں کا شکار ہم نے کیا تھا، ہم نے جدید ترین بارودی سرنگ بچھائی تھی، اور اسی کا حوالہ دیتے ہوئے انہوں نے کہا تھا کہ اب ایک بھی اسرائیلی لبنان کی سرزمین میں قدم نہیں رکھ سکے گا، یہ ایک نعرہ ہے یا ایک حقیقت؟
نہیں، یہ حقیقت ہے، کیونکہ اسرائیل بھی اس بات کو جانتا ہے. دیکھیے، اس وقت جو اسٹرینگتھ ہے حزب اللہ کی، وہ تقریباً 40,000 راکٹ ان کے پاس موجود ہیں، جو دنیا جانتی ہے، اس سے زیادہ ہو نہیں کہا جا سکتا. 40,000 کے قریب راکٹ ہیں، لانگ رینج میزائل اور اس میں شارٹ رینج میزائل شامل ہیں. ان 40,000 میں سے آپ جو پچھلی جنگ ہوئی 7 سال پہلے، جو جنگ ہوئی 2006 کی جنگ میں، کل حزب اللہ نے 3600 یا 4000 کے قریب راکٹ داغے تھے اور اسرائیل کی اینٹ سے اینٹ بجا دی تھی. تو ظاہر بات ہے اسرائیل کو معلوم ہے کہ ہم کیا کرنے والے ہیں اور کس سے ہم ٹکرانے والے ہیں اور کس طاقت کے ساتھ جائیں گے. اور دوسری بات یہ کہ خود اسرائیلی اس بات کو مانتے ہیں کہ حزب اللہ دنیا کی سب سے بہترین گوریلا تنظیم ہے، اور ان سے بہتر گوریلے اس وقت کسی نے نہیں دیکھے جو اسرائیل کو مات دے سکتے ہیں. تو یہ ان کا نعرہ نہیں ہے خالی، ایک حقیقت انہیں نے دنیا کے سامنے بتائی ہے. اور یہ جو اسرائیل نے کیا، اس کے لیے وہ ایک شعر بالکل صادق اترتا ہے کہ محاذ جنگ کا ہارا سپاہی میری بستی پہ یورش کر رہا ہے. یہ محاذ جنگ پر جو اسرائیلی ہارے ہیں، وہ اس کا انتقام بستیوں پر حملہ کر کے لے رہے ہیں. یہ اکثر ہوتا رہتا ہے کہ جو فوجیں ہار جایا کرتی ہیں وہ شہریوں کو نشانہ بناتی ہیں اور ان کو مارتی ہیں تاکہ وہاں پر حالات خراب ہوں. لیکن حزب اللہ کو اگر اسرائیل دبا سکتا ہوتا تو اب تک کر چکا ہوتا. اس میں تو کوئی دو رائے نہیں ہے کہ اس کی ہمت نہیں ہے. اور اسی لیے جو یہ شام پر ساری یورش ہے، شام پر اس لیے یورش ہے کہ حزب اللہ کی رسد کاٹنا ہے. حزب اللہ کو جو وہاں سے رسد پہنچتی ہے اس کو کاٹنا ہے. شام سے اتنی اختلافات نہیں ہیں ان کے جتنے حزب اللہ سے اختلافات ہیں. اور جہاں تک شیعہ، ایک بات میں بہت ضروری کہنا سمجھتا ہوں کہ جہاں تک جو لوگ یہ بات شیعہ سننی کا اس کو بناتے ہیں، ان سے میں یہ سوال اکثر کرتا ہوں کہ جو خطے کی شیعہ طاقتیں ہیں، جن کو وہ کہتے ہیں شیعہ طاقتیں، حالانکہ میں نہیں کہتا، میں تو اسلامی طاقت کہتا ہوں، جو شیعہ طاقتیں جن کو کہتے ہیں، ان کی اسرائیل سے کس بات پر لڑائی ہے؟ ان کے اسرائیل سے کس بات پر اختلاف ہے؟ کیا ان سے شیعوں کا کوئی جھگڑا ہے؟ یا وہ فلسطینیوں کے لیے، اگر ایران آواز اٹھاتا ہے تو کس کے لیے آواز اٹھاتا ہے؟ اپنے لیے آواز اٹھاتا ہے. کیا ایران کی زمین پر قبضہ کر رکھا ہے اسرائیلیوں نے؟ اگر وہ آواز اٹھاتے ہیں حزب اللہ والے تو کس کے لیے اٹھاتے ہیں؟ کیا شیعوں کی زمین پر قبضہ کر رکھا ہے؟ نہیں، وہ مسلمانوں کے لیے آواز اٹھاتے ہیں اور ان کے دل میں درد ہے مسلمانوں کا. تو جو لوگ یہ بات کرتے ہیں وہ اصل میں اسرائیل کے ایجنٹ ہیں اور اسرائیل کے لیے کام کر رہے ہیں، نہ وہ شیعہ ہیں نہ سنی ہیں. وہ صرف اس بات کو اس لیے اٹھاتے ہیں کہ شیعہ اور سنی اختلاف پھیلا کر مسلمانوں کو آپس میں لڑایا جا سکے اور ان کو کمزور کیا جا سکے.
جی بہت شکریہ. قیصر امام صاحب، بیروت کے بم دھماکے کی ذمہ داری القاعدہ سے وابستہ دہشت گرد گروہ جبہت النصرہ نے قبول کی ہے، جو ان دنوں شام میں سرگرم ہے. کیا ضرورت پڑی تھی اسے اس ذمہ داری کو قبول کرنے کی، اور اسے لبنان کے دارالحکومت بیروت کے جنوبی علاقے میں دھماکہ کرنے کی کیوں ضرورت پیش آئی؟
دیکھیں، یہ بات جو ہے یہ واضح ہو چکی ہے کہ مغربی طاقتیں چاہتی ہیں کہ شام کے معاملے میں حزب اللہ کو ملوث کیا جائے. وہ اس بارے میں کافی لمبی چوڑی پلاننگ کر چکے ہیں، اور وہ اسی پلاننگ کا ایک حصہ ہے کہ وہ ان علاقوں میں بمباری کرنا شروع کر دی ہے انہوں نے، جہاں حزب اللہ کا اثر و رسوخ زیادہ ہے، خاص طور پر جنوبی لبنان کا علاقہ، جہاں انتظامی معاملات میں بھی حزب اللہ کی بہت زیادہ حیثیت ہے. سو میں سمجھتا ہوں کہ اس کی سب سے بڑی وجہ وہ تو یہی ہے. اور اس کے جواب میں جو بات نصر اللہ صاحب نے کہی ہے وہ بڑی سیدھی ہے کہ بھی اگر ضرورت پڑی تو وہ ہمیں دیکھ لیں. 20 سال سے تو وہ آزما ہی رہے ہیں، اور اب تک ان کو یہ پتہ چل گیا ہوگا کہ ہم کیسے ہیں. یہ بات انہوں نے بڑی واضح طور پر کہی ہے، اور انہوں نے کہا ہے کہ اگر آج ہمارا ایک سپاہی لڑ رہا ہے تو کل 10 ہوں گے، اگر 1,000 لڑ رہا ہے تو 1,00,000 ہوں گے، اور اگر 1,00,000 ہیں تو اس سے زیادہ ہوں گے. یہ بات انہوں نے بڑی واضح طور پر کہی ہے. لیکن دوسری طرف آپ جانتے ہیں کہ جو عرب ریاستیں ہیں وہ بھی اس میں مداخلت کر رہی ہیں، وہ بھی گھسیٹنے کی کوشش کر رہی ہیں. خود بحرین نے جو کچھ کیا ہے آپ کو پتا ہی ہے. المناد جو ٹی وی ہے، جو عام طور پر سمجھا جاتا ہے کہ حزب اللہ کا حامی ہے، اس کو بند کر دیا گیا ہے. उसकी नशरियात को वहां बंद कर दिया गया है ताकि इस किस्म के मामलात में जो लोगों की राय है उसको तब्दील किया जा सके, लेकिन ये तब्दीली जो है वो उस वक्त तक नहीं हो सकती जब तक हिजबुल्ला अपने अजायम में लोगों के हकूक की पासदारी में कामयाब है, उस वक्त तक ये लोग कामयाब नहीं हो सकते। सो मेरे ख्याल में ये जो तरीकेकार है उनका कि वो शाम में उसको मुलव्वस करना चाहते हैं, वो बेशक ऐसा करें लेकिन उसमें उनको नुकसान ज्यादा होगा।
जी साईं साहब, अब एक आते हैं एक तजिया की तरफ। आजकल तजियाती रिपोर्ट और तजिये कुछ इस तरह से हो रहे हैं कि जो तकफीरी ग्रोह महाराज वजूद में आया है, इसका असल काम इलाके में सहयोगी हुकूमत के मफादात की हिफाजत करना है, और यही वो ग्रोह है जो इन दिनों इराक में भी और शाम में भी दहशतगर्दाना बम धमाके करा रहा है या कर रहा है, और यही वो ग्रोह है जिसकी तरफ अंगुश्त नुमाई की है हसन नसरुल्लाह साहब ने, और उससे भी बड़ी दिलचस्प बात यह है कि ये वो ग्रोह है जो आले सऊद खानदान के बतन से बरामद हुआ है। तो आप इन तमाम वाकयात को किस तनाजुर में देखते हैं, और बैरूत हो, सहयोगी हुकूमत हो, और यानी उसकी हिमायत, या इराक और शाम में जो धमाके हो रहे हैं, ये सारे वाकयात और तकफीरी ग्रोहों के इकदाम, इन सबको अगर आप एक मुर्तबित शक में पेश करना चाहेंगे तो किस तरह से?
देखिए, बिल्कुल इसमें ऐन हकीकत है, तजिया या कोई तहलील नहीं है, हस्स गुमान की बुनियाद पर नहीं है कि ऐसा है तो ये ख्याल पेश किया जा रहा है। इसमें कोई शक नहीं कि ये तकफीरी ग्रोह जितने भी हैं, जो फाल हैं, मुसल्ला तौर पर सरगर्म अमल हैं अफगानिस्तान से लेकर इस वक्त शाम तक या इराक से लेकर जनूबी लुबनान तक, ये सब के सब इनकी डोरियां जो हैं वो एक ही जगह से हिलती हैं, एक ही जगह से इनको कंट्रोल किया जाता है, एक ही जगह से इनको फिक्र दी जाती है, एक ही जगह से इनको पैसा, असलाह और हथियार सप्लाई किए जाते हैं, और ये सब के सब, इसमें कोई शक नहीं कि ये जो हैं वो अमरीका और सहयोगी हुकूमत के मफादात के लिए पिछले 20-25 बरसों से अमलन मैदान जंग में उतरे हुए हैं।
ये कहा जाए कि सऊदी अरब दर हकीकत जो है वो सहयोगी हुकूमत के मफादात के मुआफिक बन गया।
इसमें कोई शक नहीं, अगर आप मिस्र की ताजा तरीन सूरत हाल का मुशाहदा कर लें तो आप देख सकते हैं कि किस तरीके से जो है वहां पर इख्वानुल मुस्लिमीन जो उनके नजरियाती हामी तस्वूर किए जाते हैं, उनके बारे में थोड़ा सा शायबा था कि वो हुस्नी मुबारक की पॉलिसियों को तब्दील कर देंगे, हालांकि उन्होंने तब्दील नहीं की। मोहम्मद मुर्सी ने इसराइल के वजीर आजम को बरादर कहकर जो खिताब किया, अपने सफीरों का तबादला किया, गैस की जो तरसील थी अवामी मुतालबे के बावजूद बंद नहीं की, या गजा से जो आने वाले फलस्तीनी थे उनके लिए जो सुरंगें जो हुस्नी मुबारक के जमाने में भी मुकम्मल तौर से बंद नहीं की गई थी, उनको मिसमार कर दिया गया, बंद कर दिया गया। यानी सबके बावजूद के मोहम्मद मुर्सी ने या इख्वानुल मुस्लिमीन की हुकूमत ने जो है सऊदी अरब को हर तरीके से अमलन यकीन दिला दिया था कि हम इसराइल के लिए खतरा नहीं बनेंगे, इसके बावजूद सऊदी अरब ने अरबों डॉलर खर्च करके जो है वो उनकी हुकूमत का जो है वो वहां खात्मा करवाया, और इस वक्त जो है वो उसी पॉलिसी पर अमल दरामद कर रहे हैं। तो यहां पर इसमें किसी को कुछ शक ही नहीं करना चाहिए। अब तक अगर कोई किसी किस्म का शक करता था, ये इसको तजिया और तहलील समझता था, इसको मफरूजा समझता था, या ये समझता था कि ये हस्स गुमान की बुनियाद पर जो है इल्जाम लगाए जाते हैं, तो ये बिल्कुल हकीकत बनकर जो है ये चीज सामने आ चुकी है कि सऊदी अरब इस वक्त इस पूरे खित्ते में, इस वक्त नहीं बल्कि जिस दिन से वो मारज वजूद में आया है, वो जिस आले सऊद खानदान, उस वक्त से वो अमेरिका और मगरिब और उस जमाने में जैसे कि बरतानिया साम्राज्य वहां पर था, उसके मफादात के लिए इस ग्रोह को, इस खानदान को वहां बैठाया गया था, और आज तक ये खानदान जो है वो उसकी उनके मफादात की जो है वो निगरानी कर रहा है। आप यकीन रखें कि जिस दिन सऊदी अरब की हुकूमत जो है वो तब्दील हो जाती है, आले सऊद के खानदान से हुकूमत छीन ली जाती है और वहां पर एक अवामी जमहूरी या कोई और हुकूमत वजूद में आ जाती है, जो हत्ता हम कहें सेकुलर किस्म की कोई हुकूमत भी वहां वजूद में आ जाए, तो यह यकीन रखें कि उस दिन इसराइल की उल्टी गिनती अमली तौर पर शुरू हो जाएगी, क्योंकि इलाके के सारी अरब हुकूमतें जो हैं वो सऊदी अरब की ताबे हैं, सब जगह सऊदी अरब का नफूज है, हत्ता इस्लामी ममालिक जो हैं वहां पर भी जो है सऊदी अरब ने अपने पैसे के जरिए, अपने जोर के जरिए, जबरदस्ती के जरिए अपने अफराद जो हैं वहां बैठा रखे हैं, और वो मजाल नहीं देते कि कोई ये सोचे कि इसराइल को जो है दुश्मन तसव्वुर किया जाए, उसकी आजादी की जो है वो फिक्र की जाए। आप यहां से वहां तक पूरे इलाके में देख लें, इस्लामी कॉन्फ्रेंस तंजीम वजूद में आई, अलकुद्स कमेटी बनी, और मुख्तलिफ किस्म की तंजीमें बना के जो है वजूद में लाए गए, उनको सिर्फ इसलिए बनाया गया सरकारी सतह पर लेके आए कि अवामी लोग सोच जो है उसको सल्व करके सरकारी सतह पर ले आया जाए, और सरकार की पॉलिसी जो है वो हमारी ताबे है, यानी इसराइल के मफादात की जो है वो आखिर तक निगरानी की जाए और उसको जो है कंट्रोल किया जाए, और उसको किसी किस्म की उस पर आँच نہ آنے دی جائے. آپ چاہے وہ حزب اللہ کی 33 روزہ جنگ ہو یا فلسطینیوں کی حماس کی 22 روزہ جنگ, آپ سعودی عرب کے کردار کو دیکھ لیں, عرب ممالک کے کردار کو دیکھ لیں, بالکل واضح ہو جائے گا کہ یہ لوگ کس کے ساتھ ہیں اور کس کے مفادات کی نگرانی کر رہے ہیں.
جی شکیل شمسی صاحب, ابھی کل یا پرسوں کی بات ہے کہ تجزیہ میں دیکھ رہا تھا, پریس ٹی وی پہ ایک صاحب فرما رہے تھے اور ظاہر ہے کہ حقیقت سے بڑی قریب یہ بات لگ رہی تھی کہ سعودی عرب نے اس وقت ذمہ داری سنبھال لی ہے کہ علاقے کی جو جغرافیائی صورتحال ہے وہ تبدیل کر دی جائے. وہ ذمہ داری جو اسرائیل عملاً نہیں کر سکا 33 روزہ جنگ یا غزہ کے 22 روزہ جنگ کے بعد, آپ کیا سمجھتے ہیں کہ سعودی عرب کیوں علاقے کی یعنی مشرق وسطی کے علاقے کی جغرافیائی صورتحال اور حدود کو تبدیل کرنا چاہتا ہے؟
امریکہ کے, یہ سب امریکہ کے اشارے پر ہے اور صرف امریکہ کے کہنے پر, ان کی اپنی کوئی رائے نہیں ہے. ہمارا قبلہ سعودی عرب میں ہے, ان کا قبلہ جو ہے واشنگٹن میں ہے, تو وہ اپنے جو اس طرف سے اشارے ان کو ملتے ہیں اسی کو عمل کرتے ہیں. اور اس وقت تو سعودی عرب نے بے شرمی کی تمام حدیں پار کر دی ہیں, جو مصر کے سلسلے میں اس رویہ اختیار کیا ہے اور جس طریقے سے وہاں پر جو اخوان المسلمین نے کہا تقریباً 2500 آدمی مارے گئے ہیں اخوان المسلمین کے اندازے کے مطابق, اگر امریکی اندازے سے بھی دیکھ لیا جائے تو قریب 800-900 لوگ مارے گئے ہیں. ان کے خون پر سیاست کر رہا ہے سعودی عرب اور تعریف کر رہا ہے اور تمام ممالک سے کہہ رہا ہے کہ وہ حمایت کریں وہاں کی فوج کی. اس سے شرمناک کوئی رویہ ہو نہیں سکتا اور اس وقت سارے مسلمان اسی لیے اس کو برا کہہ رہے ہیں ساری دنیا میں.
جی بہت شکریہ قیصر امام صاحب. میں آپ سے اگلا سوال کرنا چاہوں گا کہ بعض مبصرین نے کھل کر یہ بات کہی کہ جو بیروت کا بم دھماکہ ہے اس میں براہ راست سعودی عرب بھی ملوث ہے اور سعودی عرب اس لیے اس طرح کے بم دھماکے کرنا چاہتا ہے تاکہ شام کی طرح سے لبنان میں بھی فتنہ انگیزی کرے اور لبنان میں بھی حصے بکھرے کرنے کی جو اس کی اور اس کے آقاؤں کی پالیسی ہے اس کو عملی جامہ پہنائے. آپ کیا کہنا چاہیں گے؟
دیکھیں میرے خیال میں جیسا کہ میں نے پہلے عرض کیا ہے کہ ان دھماکوں کے پیچھے وہی اسٹریٹجی ہے مغربی ممالک کی جو یہ چاہتے ہیں کہ جن علاقوں میں اس کی حزب اللہ کی کوئی حیثیت ہے ان پر کسی طرح سے ان کا تسلط ہو جائے اور ان کو پریشان کیا جا سکے, ان کو وہاں سے نکالا جا سکے اور لوگوں کے اور حزب اللہ کے درمیان فاصلے کو بڑھایا جا سکے. اب اس اسٹریٹجی میں مغربی ملکوں کی جو اسٹریٹجی ہے اس میں جو بھی عرب ممالک جو ہیں وہ اس کے ایجنٹ کے طور پر کام کر رہے ہیں, ظاہر ہے کہ وہ ان میں بھی ملوث ہوں گے اور ضرور ہو سکتا ہے کہ ایسا کیا ہو انہوں نے. میں سمجھتا ہوں کہ بنیادی طور پر اس کے تانے بانے جو ہیں وہ اسرائیل اور مغربی طاقتوں کے پاس ہیں, لیکن یہ کہ وہ استعمال کرتے ہیں عرب ریاستوں کو اور عرب ریاستوں کے لوگ جو ہیں وہ اس قسم کا کام کرتے ہیں, سو یہ ممکن ہے کہ اس میں عرب ممالک کے لوگ شامل ہوں.
ساجد صاحب, یہ جو تکفیری گروہ مرض وجود میں آیا ہے اس کی آئیڈیولوجی کے بارے میں آپ بتائیں گے ہمارے ناظرین کو؟
دیکھیں تکفیری گروہ جو ہے وہ اس کی بنیاد تو اس کی جو جڑ ہیں وہ وہابیت میں پیوست ہیں اور یہ اسی کی جو ہے وہ انتہا پسند جو ہے وہ شکل ہے کہ جس کا مشاہدہ جیسا کہ میں نے اشارہ کیا کہ جب آل سعود خاندان جو ہے وہ وجود میں آیا اور انہوں نے عملی طور پر جو ہے تکفیریت کی جو ہے بنیاد رکھی اور بڑے پیمانے پر جو ہے وہ عالم اسلام میں رکھنا اندازی کی اور اپنے گمراہ کن عقائد کو لوگوں پر زبردستی مسلط کرنا شروع کیا. بڑے پیمانے پر انہوں نے اس خطے میں قتل و غارت گری کی اور اس کے بعد جو ہے وہ انتہا اس بات کی کر دی کہ مزارات مقدسہ کو انہوں نے جو ہے مسمار کیا, جنت البقیع جیسے قبرستان کو کہ جہاں اصحاب اور اہل بیت پیغمبر صلی اللہ علیہ وسلم کی قبور مطہر تھیں, مزارات تھے, ان کو بلڈوز کیا. اور بعض خبریں تو یہ تک اس زمانے میں جو کہ ملتا ہے خبر تاریخ میں موجود ہے کہ حتیٰ وہ یہ چاہتے تھے کہ روضہ رسول کو بھی مسمار کر دیں, لیکن ان کی اس حد تک جو ہے وہ جرات نہیں بڑھی. لیکن انہوں نے تمام اسلامی آثار کو جو ہے وہ پوری اس عرب خطے سے جزیرۃ العرب سے یا جسے عربستان کہا جائے وہاں سے انہوں نے محو کرنے کی کوشش کی اور کر دیا. اور اب کہہ صرف اسلامی آثار جو ہیں سعودی عرب کی حدود میں 5% اسلامی آثار باقی بچے ہیں, یعنی 95% اسلامی آثار جو تھے انہوں نے مٹا دیے اور مسمار کر دیے. یہ کسی بھی اس میں جو ہے وہ قانون کے تحت یا کسی بھی شرعی اصول کے تحت کہیں بھی جو ہے اس کو آپ کسی کھاتے میں فٹ نہیں کر سکتے کہ کس کن وجوہات کی بنا پر, کن پالیسیوں کی بنا پر, کس شریعت کی بنا پر انہوں نے یہ کام کیا. تو تکفیریت کی بنیاد جو ہے وہ उसी दिन पड़ गई थी जिस दिन आले सऊद ने इख्तदार जो है संभाला था। अलबत्ता वहाबियत के अगदा जो वो थे अफकार व नजरियात थे ये मौजूद थे, इससे पहले ऊपर चले जाएं सदर इस्लाम में चले जाएं खवारिज के जो अफकार व नजरियात थे ये वही लेके चलते चले आ रहे हैं और उसी की बुनियाद बनाकर अंग्रेजों ने जिस जमाने में जो है इस खत्ते में से उन्होंने पसपाई इख्तियार करने शुरू किया और उन्होंने अपने एजेंटों को तलाश करना शुरू किया और अपने एजेंटों के तौर पर कुछ लोगों को बैठाना चाहा, उस जमाने में जो है उन्होंने इस किस्म के अफकार व नजरियात रखने वालों से जो राबते किए, उनको बढ़ावा दिया, उनको फरोग दिया, उनको ताउन फराम किया और आज तक ये सिलसिला जो है चलता चला आ रहा है।
जी बहुत शुक्रिया शकील समझी साहब, मेरा ख्याल शायद आखिरी सवाल हो आज के इस प्रोग्राम का। तकफीरी ग्रोह के बारे में कहा जाता है, जैसा कि साहिब साहब ने कहा कि इसकी बुनियाद और इसकी जड़ें तो बहुत ही पुरानी हैं, जब से आले सऊद मारज वजूद में आई है, लेकिन जब से इराक का वाकया रूनमा हुआ या इराक की सूरत हाल ने जन्म लिया, उस वक्त से कहा जा रहा था कि सऊदी अरब ने इस तकफीरी ग्रोह को इसलिए बनाया है और इनको इसलिए तकवीत दी ताकि इराक को कमजोर किया जाए। और इराक में आपने देखा कि नजफ, करबला, मौला, सामर्रा और जगह जगह धमाके होते रहे मुकदस मकामात पर, मसाजिद में वगैरह वगैरह, और वहां शिया सुन्नी लड़ाने की कोशिश की। अब यही तकफीरी ग्रोह जो है वो शाम में पहुंचा है और वहां पे भी इस तरह की हरकतें कर रहा है और हुज इब्ने वदय के रोजे की जिस तरह से बेहरमती की गई और लोगों का जिस तरह से कत्लेआम किया जाए, अब यही तकवीरी ग्रोह जो है वो लबनान में पहुंचा। तो जब पूरी सूरत हाल पर नजर डालते हैं तो ये बात सामने क्या खुलकर नहीं आ जाती कि इस तकवीरी ग्रोह से सबसे ज्यादा फायदा इसराइल को पहुंच रहा है?
देखिए, ये जो तकफीरी हैं उनका वैसे तो 60 की दिहाई में मिस्र से शुरू हुआ उनका ग्रोह और उनको पास उनकी पुष्पनाही करने के लिए पूरी तरीके से इलाके की ताकतें लग गई और उन्होंने फैला दी। और आज सिर्फ यही नहीं, आप सिर्फ खलीज में क्यों देख रहे हैं या मशरक वस्ता क्यों देख रहे हैं, बोको हराम जो नाम की तंजीम है नाइजीरिया में क्या कर रही है? अभी इतवार के रोज 40 आदमियों को मस्जिद के अंदर मार दिया उसने। और बोको हराम का नारा, बोको हराम का मतलब यह है कि वेस्टर्न तालीम हराम, तो वेस्टर्न तालीम हराम का तकफीरी कहते हैं, लेकिन वेस्टर्न पावर्स के बनाए हुए जदीद हथियार इस्तेमाल करने में कोई शर्म नहीं महसूस करते। अगर मैं ये कह रहा हूं कि इस तरीके की मुनाफिक लोग इस्लाम की सफों में शामिल हो गए हैं और इनको बढ़ावा देने वाले कोई लेना देना नहीं, कहां लोगों को मार रहे हैं, किस तरीके से मार रहे हैं, और सब मुसलमानों को मार रहे हैं। नाइजीरिया में पिछले 11 साल से यह तंजीम काम कर रही है, 10,000 लोगों को मार चुकी है, 10,000 में से 8,000 मुसलमान हैं। तो ऐसे लोग हैं जो आ चुके हैं, उनसे आप क्या उम्मीद कर सकते हैं? लबनान हो शाम हो कुछ ही, उनको खून बहाना है, खून बहाने के लिए वो वजूद में आए और वही करेंगे।
बहुत शुक्रिया आपका, कर रहे हैं वो। बहुत शुक्रिया आपका शकील शमसी साहब। नाजिन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल ये सारे जो दहशतगर्द अनासिर हैं ये सिर्फ एक मकसद के लिए वजूद में लाए गए हैं कि मुसलमानों में तफरका डालें और इसराइल और साम्राज्यी ताकतों और उनके मफादात को तकलीफ पहुंचाएं। और इसमें शक नहीं कि इस वक्त ये काम सबसे पेश सऊदी अरब कर रहा है और वही इस इलाके में तकफीरी और इस जैसे गुरोहों को तकवीत कर रहा है, उन्हें असलाह फराम कर रहा है। ताज़ा तरीन खबर यह है कि अभी सऊदी अरब के वजीर दिफा ने उर्दू में एक कंट्रोल रूम कायम किया है जिसका मकसद शाम में तकफीरी और सल्फी और दहशतगर्द गुरोहों की मदद करना और वहां से दहशतगर्दाना कार्रवाई की निगरानी करना और उनको तकवीत देना है। और जाहिर है कि सूरत हाल का सबसे ज्यादा फायदा इसराइल को पहुंचा है क्योंकि शाम जितना ज्यादा कमजोर होगा इसराइल उतना ही ज्यादा मजबूत होगा। लेकिन अवामी बेदारी और इस्लामी बेदारी की लहर के नतीजे में अब आलम इस्लाम पूरी तरह बेदार हो चुका है। इजाजत दीजिए, खुदा हाफिज़।